आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि हार्दिक स्वागत छ तपाई सबैलाई यस पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा। आशा गर्दछु आज पनि तपाई सबै आफ्नो रेडियोको सेटको सामने आइपुगिसक्नु भएको छ होला। म पनि आइपुगिसकेको छु। त प्रिय श्रोताहरू, आउनुहोस् हामी आफ्नो पवित्र धर्मशास्त्र बाइबलको मनन र चिन्तन र अध्ययनतर्फ बढ़ौं। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा मती रचित सुसमाचार त्यसको दुई अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्नेछौ प्रभु येशुको जन्मपछि येशु कहाँ ज्योतिषीहरू दर्शन गर्न आउँछन्। त्यसपछि येशु बालकलाई मिश्रमा लगिन्छ र त्यसपछि नासरतमा फेरि फर्काइल्याइनेछ। हामी भविष्यवाणीको परिपूर्णता देख्छौं। यी सबै कुरा के भएका थिए, ती कुराहरूको ऐतिहासिक रेकर्ड हो। तर यसको पछि त्यहाँ महान सत्यताको प्रस्तुत गरिएको छ र हामी यसको चुकाउन चाहँदैनौ र चुकाउनु पनि हुँदैन। हामीलाई पहिले नै भनिसकिएको छ कि चारै सुसमाचारीय पुस्तक मानिसको विशेष समूहको आवश्यकताको मध्यनजर राखेर लेखिएको थियो र मतीले इसरायल राष्ट्रलाई अर्थात यहुदीहरूलाई लेखेका थिए जो धार्मिक मानिसहरूको लागि थियो। यहाँ रेकर्ड गरिएको कुरा चार भविष्यवाणीहरूको परिपूर्णता हो। म विश्वास गर्छु कि यो अध्यायको उद्देश्य चाहिँ कसरी पुरानो नियमको भविष्यवाणीहरू येशु ख्रिष्टको जन्ममा पूरा भए यही कुरा देखाउनलाई हो। मलाई यो कुराको निश्चय छ कि ख्रिष्टको दिनमा पनि थुप्रै विश्वासयोग्य इमानदार शास्त्रका विद्यार्थीहरू थिए जो यो भविष्यवाणी कसरी पूरा भयो भन्ने कुरामा अचम्भित भएका थिए होला। यो कठिनको देखिन्थ्यो नत्र असम्भव देखिन्थ्यो। ती मध्ये केही कुराको सूची दिन चाहन्छु र त्यसपछि हामी हेर्नेछौ कि कसरी तिनीहरू ख्रिष्टको जन्मको समयमा ज्यूको त्यो पूरा भए। पहिलो, पुरानो नियमको मीका भन्ने पुस्तक पाँच अध्यायको दुई पद अनुसार उहाँको जन्म बेथलेममा हुनुपर्ने थियो। अनि दोस्रो कुरा, पुरानो नियमकै होसेको पुस्तक एघार अध्यायको एक पद अनुसार उहाँलाई मिश्रबाट बोलाउनु पर्ने थियो। अनि तेस्रो कुरा हामी देख्छौ यर्मिया एकतीस अध्यायको पन्ध्र पद अनुसार रामामा रुआवासी हुनुपर्ने थियो। अनि चौथो, यसैया एघार अध्यायको एक पदमा हामी देख्छौ उहाँलाई नासरिन भनिनु पर्ने थियो। हजुर, जबकि ख्रिष्ट बेतलेममा जन्मनु हुने भएकोले किन रामामा रुआवासी जुन उत्तर दिशामा अवस्थित अति नै टाढा दूरीमा रहेको स्थान हो उहाँलाई नासरी भनेर बोलाइनु पर्ने, यद्यपि उहाँ बेतलेममा जन्मनु भएर मिश्रबाट बोलाइनु पर्ने? प्रश्न यो हो, यो कसरी सबै भविष्यवाणी यो सानो बालकको जीवनमा पूरा भयो? मती देखाउँछन् कि कसरी ज्यूको त्यू भएर इतिहासमा र भविष्यवाणीमा हेरफेर नभएर नै त्यो पूरा भयो। हजुर, यो त्यही नै हुन आयो जस्तो कि परमेश्वरले हुनेछ भनी भन्नुभएको थियो। आज हामी मती दुई अध्याय एक पददेखि बाह्र पदसम्मबाट मात्र वचन वा शास्त्रको अध्ययन गर्नेछौ, मनन गर्नेछौ। मती दुई अध्याय एक पदमा यस प्रकार लेखिएको छ, हेरोद राजाको समयमा यहुदियाको बेथलेममा जब येशुको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने। हजुर, यी ज्योतिषीहरूको दर्शनको रेकर्ड टिपोट ऐतिहासिक टिपोट हो। यो कुराको ध्यान दिनुहोस् कि तिनीहरू हेरोद राजाको समयमा आएथे। एउटा कुरा हेरोदले चाहँदैनथे, त्यो हो प्रतिस्पर्धा। भन्नु नै पर्ने हो भने हेरोदले सहन नसक्ने एउटै कुरा नै प्रतिस्पर्धा थियो। त्यसकारण ज्योतिषीहरू यरूशलेममा आउने कुराले तिनलाई अति नै सजग तुल्यायो, साथै व्याकुल पनि तुल्यायो। भनिएको छ, हेर पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए। अनि बाइबलमा त्यही नै लेखिएको छ। यहाँ लेखिएको छैन कि तीनजना ज्योतिषीहरू आए। हामी धेरैजना यो विचार गर्छौ कि र हामी क्रिसमस कार्डमा यो देख्छौ, होइन? पहिलो कुरा, तपाईँ यो कुरा देख्नुहुन्छ कि रेकर्डले हामीलाई भन्दैन त्यहाँ तीनजना ज्योतिषीहरू थिए। मलाई थाहा छैन तिनीहरू कतिजना थिए। म विश्वास गर्छु त्यहाँ सायद 300 मानिसहरू पनि थिए। पूर्वबाट आउने यी ज्योतिषीहरू निश्चय नै विभिन्न स्थानदेखि आएका थिए। तिनीहरू ताराहरूको अध्ययन गरी त्यहाँ आएका थिए र जब त्यो नयाँ तारा प्रकट भयो तिनीहरू सबै एकैसाथ मिलेर यरूशलेममा आए। मलाई थाहा छैन त्यहाँ कतिजना थिए, कति संख्यामा थिए, तर मलाई यो कुरामा निश्चय छ कि त्यहाँ खालि तीनजना मात्र थिएनन्। म विश्वास गर्छु कि बरु त्यहाँ त्यो भन्दा धेरै, अधिक धेरै हुन सक्छ, हुन सक्छ 300 भन्दा धेरै। तर कृपया यो नभन्नुहोस् कि मैले त्यहाँ 300 जना थिए भनेर। तर कुरा जेसुकै होस्, ज्योतिषीहरू यरूशलेममा ताराको भरमा संकेतमा त्यहाँ आए। र मती दुई अध्यायको दुई पदमा हामी पढ्छौ, यहुदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। तिनीहरू राजाको खोजी गरिरहेका थिए अनि त्यही नै कुराले हेरोद राजाको दिमागलाई, मनलाई शान्तिभंग गरिदियो, व्याकुल गरिदियो। ती ज्योतिषीहरू हेरोद राजालाई भन्छन्, हामीले उहाँको तारा पूर्वतिर देख्यौं, त्यसकारण हामी उहाँलाई पूजा गर्न, आराधना गर्न, उपासना गर्न यहाँ हामी आएका हौं। हजुर, मेरो प्रश्न यो हो, कि कसरी संसारमा तिनीहरूले तारालाई राजासँग मतियार गरे र कसरी तिनीहरूले यसलाई इसरायलसँग चिने। मैले जानेको कुरा यति मात्र छ कि पूर्वको खण्डमा बालमद्वारा दिएको भविष्यवाणी मानिसहरूसँग थियो, जुन गन्ती 14 अध्यायको 17 पदमा रेकर्ड गरिएको छ। यो कुराको याद राख्नुहोस् कि वृद्ध बालमले इसरायल राष्ट्रको बारेमा भविष्यवाणी गरेथे, म उहाँलाई देख्छु तर अहिले त होइन, म उहाँलाई हेर्छु तर नजिकै त होइन। याकुबबाट एउटा तारा उदय हुनेछ र इसरायलबाट एउटा राजदण्ड उठ्नेछ र मुआबको एक कुनादेखि अर्को कुनासम्म त्यसले टाउको किच्याउनेछ, सेतका सन्तानलाई ध्वंस पार्नेछ। यो कुराको ध्यान राख्नुहोस् कि भविष्यवाणीले भन्छ एउटा तारा याकुबबाट आउनेछ। याकुब चाहिँ इसरायल राष्ट्र हो र इसरायलबाट एउटा राजदण्ड उठ्नेछ। तारा र राजदण्ड सँगसँगै जाँदछन्। यो मात्र एउटा स्थान हो जहाँ तिनीहरूलाई एकैसाथ पुरानो नियमको भविष्यवाणीमा हाल्न सकिन्छ। पूर्वका ज्योतिषीहरूसँग त्यस भविष्यवाणी थियो र त्यस कारणले गर्दा तिनीहरू रहस्यमय पूर्वबाट त्यस राजालाई खोज्दै खोज्दै त्यहाँ आएथे। यसले यरूसलेमको शहरलाई र हेरोद राजालाई अशान्तिमा पारिदियो, शान्तिभंग अवस्थामा राखिदियो, व्याकुल पारिदियो। अनि तीन पदमा हामी निरन्तर देख्छौ भनिएको छ, जब हेरोद राजाले यो सुने तिनी बेचैन भए र तिनीसँग सारा यरूसलेम पनि बेचैन भयो। केवल राजालाई मात्र होइन तर यरूसलेमका सबै मानिसहरूमा पनि त्यो हलचल भए र तिनीहरू पनि बेचैन भए। अनि चार पदमा भनिएको छ, अनि तिनले सबै मुख्य पुजारी र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रिष्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। यो कुरा याद राख्नुहोस्, हेरोदसले सोधेनन् तिनले माग गरे, तिनले सोधेनन् तिनले माग गरे। तिनले भने, म जान्दछु कि तिमीहरूसँग शास्त्र छ र त्यसमा तिमीहरूसँग आउन गइरहेको मसी राजाको बारेमा रेकर्ड छ, म जान्न चाहन्छु उहाँ कहाँ जन्मनेछ। यहाँ आश्चर्य कुरा के हो भने तिनीहरू उसलाई सबै कुरा बताउन योग्य छन् र योग्य भए। पद 5-6 हामी पढ्छौ, तिनीहरूले तिनलाई भने, यहुदियाको बेतलेममा, किनभने अगम वक्ताले लेखेका छन्, ए बेतलेम यहुदा मुलुकको गाउँ, त कुनै किसिमले यहुदाका शासकहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तबाट एउटा शासक निस्कि आउनेछ जसले मेरा मानिस इसरायलको हेरचाह गर्नेछ। जब हेरोदले यो प्रश्न शास्त्रीहरूसँग सोधे, यसको लागि शास्त्र खोजिराख्न तिनीहरूलाई आवश्यक थिएन। तिनीहरूले पूर्ण रूपमा जान्दथे कि त्यो कहाँ लेखिएको छ र त्यो उहाँ जन्मने स्थान कहाँ थियो, पूर्ण रूपमा तिनीहरूलाई थाहा थियो, जुन मीका 5:2 पदमा यो उल्लेख भएको छ। यस कुराको पत्ता लगाउन तिनीहरूले शास्त्र खोलिराख्न पनि आवश्यक थिएन, किनभने यो तिनीहरूको दिमागमा पहिले नै घुसेको थियो। तिनीहरूले यसको उद्धृत गर्न सके, तिनीहरूले मसीहको आगमनको बारेमा जानेका थिए। समस्या चाहिँ यो थियो कि तिनीहरूको ज्ञान जीवन सम्बन्धी भन्दा सैद्धान्तिक थियो, व्यावहारिक भन्दा सैद्धान्तिक थियो। यो व्यक्तिगत रूपमा तिनीहरूको निम्ति अर्थपूर्ण थिएन। तिनीहरू ती व्यक्तिहरूको उदाहरण हुन् जसले बाइबलमा भएका इतिहासहरू र केही विशेष आवश्यक सत्य कुराहरू जान्दछन्, तर यी कुराहरूले तिनीहरूको जीवनमा कुनै पनि व्यक्तिगत अर्थ वा महत्व बोकेको हुँदैन। जबकि शास्त्रीहरूले पुरानो नियमको शास्त्र अति नै राम्ररी जानेकोले गर्दा तपाईँ सोच्नु हुँदो हो तिनीहरू ज्योतिषीहरू कहाँ गएर भन्नेथे कि तपाईँहरूसँगै मसीको दर्शनमा हामी पनि यात्रा गर्न सक्छौ, हामी पनि मसीको प्रतीक्षा गरिरहेका छौं। हजुर, म कहिले कहीँ यो कुरा सोच्दछु कि आज कतिजना प्रभुको आगमनको बाटो वास्तवमा हेरिरहेका छन्। हामी यसको बारेमा कुरा गर्छौ, हामी यसको बारेमा भनेको भविष्यवाणी धेरै पटक पढ्छौ, अध्ययन गर्छौ। के तपाईँ साँच्ची नै यस बेला उहाँलाई हेर्न लालसा गर्नुहुन्छ? मानिलिउ आजै उहाँ आउनुभए, तपाईँ कहाँ हुनुहुन्छ, के गरिरहनु भएको हुनुहुन्छ? के उहाँ केही कुरामा हस्तक्षेप गर्नुहुने थियो कि? के तपाईँ उहाँलाई यो भन्नुहुनेछ, क्षमा गर्नुहोला, तपाईँ अर्को दिनको लागि आफ्नो आगमनको स्थगित राख्नुहोस्? मित्र, बाइबलले भन्दछ, काम बिनाको विश्वास मरे तुल्य छ। हामी केवल सुन्नेवाला वा जान्नेवाला मात्र होइन तर गर्नेवाला हुनुपर्छ, त्यो चाहिँ महत्वपूर्ण छ। हेरोदले यी शास्त्रीहरूबाट जानकारी पाए, अनि 7 पदमा हामी पढ्छौं, त तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो सो तिनीहरूबाट पत्ता लगाए। म अहिले यो कथन बनाउन गइरहेको छु र पछिबाट यसलाई प्रमाण गर्न कोशिश गर्नेछु। हुन सक्छ ज्योतिषीहरू यरुसलेममा देखा पर्नु भन्दा केही समय पहिले रातको अन्धकारको आकाशमा तारा उदय भएको देखे वा त्यहाँ तारा उदय भयो। यो कुराको याद राख्नुहोस्, तिनीहरू ऊँटद्वारा यात्रा गरी आएथे, हवाई जहाज जेटद्वारा होइन। यो अति नै राम्रो र कठिनको यात्रा थियो। मलाई यो लाग्छ कि यो तारा प्रकट भएको करिब एक वर्ष पछि मात्र तिनीहरू यरुसलेममा आइपुगे, अर्थात तारा देखेको समयपछि करिब यरुसलेम पुग्न एक वर्ष जस्तो लाग्यो होला। यो तिनीहरूको निम्ति सानो बड़ा दिन उत्सव वा क्रिसमस सिजन थिएन, जबकि तिनीहरू अति नै लामो थकित सयौं मिल यात्रा गर्दा तिनीहरू उहाँलाई देख्ने आशा लिएर उहाँलाई उपहार चढ़ाउने आशामा अगाडि बढे। त्यस आशाले, त्यस लालसा र त्यस भक्तिको आशालाई पकडेर तिनीहरू अगाडि बढे। निश्चय नै यात्रा लामो, कठिन, थकित र अति नै कठिनाईको थियो, तर त्यसले तिनीहरूलाई निराश पारेन, निरुत्साहित पारेन, तर उहाँको दर्शनको आशाले तिनीहरूका हृदयलाई उत्साह दिँदथ्यो। यो कुराको टिपोट गर्नुहोस् कि हेरोदले ती ज्योतिषीहरूलाई सुटुक्कै बोलाएर आकाशमा कहिले तारा उदय हुन्छ त्यसको ठिकसँग सोधपूछ गरी पत्ता लगाए। यो कुरा मनमा राख्नुहोस्, यो पछिबाट कथामा महत्वपूर्ण तथ्य हुनेछ। अहिले हेरोदले ज्योतिषीहरूलाई बेतलेममा पठाउँछन्। आठ पदमा हामी पढ्छौं, तिनले तिनीहरूलाई यसो भनेर बेतलेममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर, तिनलाई भेटाएपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। तिनी यहाँ त्यो शैतान जस्तो चलाक भइरहेका छन्। अनि त्यस्तै नै हेरोद राजा थिए। मानौ तिनले यो भनेको भए, यदि राजा यहाँ जन्मेको छ भने म त्यसलाई खतम गर्नेछु र त्यसपछि बेतलेममा सिपाही पठाएको भए म यो कुराको निश्चित दिन सक्छु कि उसले येशु बालकलाई कति पनि पत्ता लगाउने थिएन, किनभने उहाँ छिपिनुहुनेथ्यो। तिनले यो कुरा थाहा पाए कि सबभन्दा उत्तम तरिका र चलाकी तरिका चाहिँ ती ज्योतिषीहरूलाई पठाएर बालकलाई पत्ता लगाइकन सम्पूर्ण जानकारी तिनलाई दिन सकोस्, र तिनले भने कि तिनी पनि गएर उसको दर्शन र आराधना गर्न चाहन्थे, तर तिनले चाहेको वास्तविक कुरा चाहिँ उसलाई मार्न थियो, बस त्यति मात्र। अनि नौदेखि दशमा हामी पढ्छौ, तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे त्यो तारा तिनीहरूका अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यहाँ अडियो। जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए। त्यस अनौठो ताराले ती ज्योतिषीहरूलाई येशु प्रभु भएको ठाउँमा डोर्यायो र तिनीहरू अति नै आनन्दित भए रमाए, किनकि अहिले तिनीहरू आफ्नो हृदयको एउटै लालसा र आशाको पूरा भएको देख्छन् येशुलाई भेटेर। एघार पदमा हामी पढ्छौ, अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मोर्रका भेटी चढाए। जब तिनीहरू त्यहाँ आइपुगे येशु पौवाको पछाडिको गोठको डोरमा हुनुहुन्न थियो। बेतलेम शहरमा मानिसहरूको विशाल भीड अहिले बन्द भयो। तिनीहरू आफ्ना आफ्ना घरहरूमा फर्के, किनभने नाम लेखाउने काम पूरा भइसकेको थियो। तर यो सानो बालक भर्खरै जन्मेको बालक थिए र तिनीहरू केही समयको लागि येशु बालकलाई लिएर गएनन्। सम्भवत सानो बालकको निम्ति यस्तो यात्रा उसको जीवनको खतरनाक हुन्छ, त्यसकारण तिनीहरू बेतलेममै रहे र अर्को घरमा सरेथे। ती ज्योतिषीहरूले उनीहरूलाई घरमा पाए। फेरि क्रिसमस कार्डहरूले यो देखाउँछ कि ज्योतिषीहरू पशुको गोठमा वा गोठको डोरमा आए प्रभुलाई भेट्न। जबसम्म युसुफले त्यो डोर तिनीहरूलाई नदेखाइन्जेलसम्म त्यो कहाँ थियो भन्ने थाहा पाएका पनि तिनीहरूले थिएन। हजुर, यो कुराको ध्यान राख्नुहोस् कि जब तिनीहरूले सानो बालकलाई आफ्नो आमा मरियमसँग भएको देखे तिनीहरू आफ्नो शिर झुकाएर दण्डवत गरे, अनि तिनीहरूले येशु बालकको दण्डवत गरेका थिए, आराधना गरे र आफ्ना उपहारहरू भेट गरे। अनि ती उपहारहरू चाहिँ सुन, धूप र मुर्र थियो। मुर्रले उहाँको मृत्युको बताउँछ, सुनले उहाँ राजाको रूपमा जन्मनु भएको कुराको बताउँछ र धूपले उहाँको जीवनको सुगन्धको बताउँछ। भनिएको छ 10-11 पदमा, जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए, अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँको आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए। अनि पदबारमा हामी पढ्छौं, अनि हेरोद कहाँ फर्किन जानु भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। ज्योतिषीहरूले यो कुराको थाहा गरे कि यदि वास्तविकता बताइदिने हो भने हेरोद वास्तवमा त्यस बालकको दर्शन गर्न र आराधना गर्ने न्यूमा बेतलेममा आउन सक्छन् र उसलाई मार्नेछन्। साथै यो कुराको तिनीहरूले परमेश्वरद्वारा ईश्वर वाणी पाएथे, त्यसकारण यो वास्तविकताको हेरोदलाई नभन्ने निदो तिनीहरूले गरे र अर्को बाटोतिर भएर आफ्नो निज देशतिर गए। तिनीहरूको एउटै चाहना र लालसा थियो, तिनीहरूको एउटै इच्छा र आशा थियो कि उद्धारकर्ता राजाहरूका राजा प्रभुहरूका पनि प्रभुलाई देख्ने र दर्शन पाउने। अनि यसको लागि तिनीहरू पूर्वको देशदेखि कैयौं कोष हिँडेर कैयौं दिन लगाएर सारा कठिनाईहरूको सहँदै येशूलाई भेट्न र दर्शन गर्न आए। अनि तिनीहरूको सपना साकार भएर तिनीहरू गए। ओ कस्तो तृष्णा, कस्तो लालसा! येशूले भन्नुभयो, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। मित्र, धार्मिकता वा परमेश्वरप्रति हाम्रो तृष्णा कति धेरै छ? के उहाँप्रति हाम्रो तृष्णा छ? आज हामीसँग संसारका विभिन्न कुराहरूको तृष्णा छ, धन, धन दौलत, मान इज्जत, विलासिताका संसारिक कुराहरू इत्यादिको। तर आज हामी कतिजना ख्रिष्टको निम्ति तृष्णित छौं, जो हाम्रो उद्धारकर्ता हुनुहुन्छ, जो हाम्रो वास्तविक शान्ति हुनुहुन्छ, जो हाम्रो जीवनको आधार हुनुहुन्छ। प्रभु हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536679, 98473536679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।